यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा आगामी आर्थिक वर्षको विनियोजन विधेयक बहुमतले पारित। बजेट निर्माणका क्रममा कोही पनि अनधिकृत व्यक्ति संलग्न नभएको अर्थमन्त्री जनार्दन शर्माको भनाई। नेपाल सरकार अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीको पक्षमा नरहेको गृहमन्त्री बालकृष्ण खाँडद्वारा सदन समक्ष जानकारी। आर्थिक क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। 1 अर्ब 2 करोड़ रूपियाँ मूल्य बराबरको लागू औषध हेरोइन सहित अफ्रिकी मूलका 7 जना महिला काठमाडौँबाट पक्राउ। र विगत 30 वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढ़ाउने अमेरिकी केन्द्रीय ब्याङ्कको घोषणा।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यार नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष 2079-80 विनियोजन विधेयक पारित भएको छ। प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कार बीच विनियोजन विधेयक पारित भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयक 2079 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिनुभएपछि नेकपा एमाले अर्थमन्त्रीको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेको थियो। बैठकमा नेकपा एमालेका सांसद गोकर्ण विष्टले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेको विषय संसदमा प्रवेश गरिसकेपछि यसको सत्य तथ्य छानबिन नगरी बजेट पारित गर्न खोज्नु संसदीय व्यवस्थाको अपमान भएको बताउनुभयो। यसअघि बैठकमा आर्थिक वर्ष 2079-80 लागि प्रस्तुत बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कोही पनि अनधिकृत व्यक्ति संलग्न नरहेको र कसैलाई लाभ हानि हुने गरी करका दरहरू परिमार्जन पनि नभएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री शर्माले स्थापित मान्यता र कानूनी प्रावधान अनुसार नै बजेट निर्माण भएको स्पष्ट पार्नुहुँदै त्यसका सम्पूर्ण विषयको जिम्मेवारी लिन आफू तयार रहेको बताउनुभयो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट रक्षा मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै गृहमन्त्री बालकृष्ण खाँडले नेपालको भूमि रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। गृहमन्त्री खाँडले सीमा मिचिएका ठाउँमा द्विपक्षीय संवाद र कूटनीतिको माध्यमबाट गुमेको भूमि फिर्ता ल्याउन सरकारले आवश्यक प्रयास गरिरहेको पनि बताउनुभयो। सांसदहरूको प्रश्नको जवाफमा गृहमन्त्री खाँडले नेपाल सरकार अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीको पक्षमा नरहेको स्पष्ट पार्नुभयो। उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने कार्यक्रम निश्चित भइ नसकेको पनि बैठकलाई जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजनमाथि उठेका प्रश्नको जवाब दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संघ, प्रदेश र स्थानीय तहबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै मुलुकको विकास सम्भव छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभयो। मन्त्री कार्कीले सूचना प्रविधिको समुचित प्रयोगबाट संघ, प्रदेश र स्थानीय तहबीचको पारस्परिक समन्वय र सहकार्यलाई प्रभावकारी र सुचालित बनाउन सरकारले प्रयास गरिरहेको पनि बताउनुभयो। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2079, राष्ट्र ऋण उठाउने विधेयक 2079 र ऋण तथा जमानत 25 संशोधन विधेयक 2079माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतबाट स्वीकृत भएको छ। प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको हिजोको बैठकले औषधि तेस्रो संशोधन विधेयक 2079 र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक 2079माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। ती विधेयकहरू स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले सदन समक्ष पेश गर्नुभएको थियो। बैठकले शपथ सम्बन्धी विधेयक 2078 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवड़ाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि सदन समक्ष पेश गर्नु भएको थियो। यस्तै बैठकले पूर्व मन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाद्वारा प्रस्तुत गरिएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। यसअघि बैठकमा सांसदहरूले राष्ट्रियतामाथि संकट पैदा हुन नदिन एकताबद्ध हुनुपर्ने बताउनु भएको थियो। बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले एसपीपी सम्झौता राष्ट्रिय अखण्डता स्वतन्त्रता र असंलग्न परराष्ट्र नीति विपरीत हुने बताउनुहुँदै सबै मुलुकसँग सन्तुलित कूटनैतिक सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो। सांसद डाक्टर विमला राई पौड्याल, तुलप्रसाद विश्वकर्मा लगायतका सांसदहरूले एसपीपी सम्झौता राष्ट्रियता विपरीत रहेकाले सम्झौता स्वीकार्य नहुने बताउनुभयो। बैठकमा सांसदहरूले बलात्कारबाट जन्मिएको नाबालकको डीएनए परीक्षण, दोषीलाई कार्यवाही दायरामा ल्याउन लगायत माग राख्दै अनशनरत महोत्तरीकी निहारिकाको मागलाई तत्काल सम्बोधन गर्न पनि माग गर्नुभयो। राष्ट्रिय सभाको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित नेपाल चेम्बर एक्सपो 2022 को हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा चेम्बरले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै निजी क्षेत्रसँगको सहकार्यका लागि सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्नुभयो।
निर्यात प्रवर्धन तथा आयात स्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता एवं सहकारी मिल्न सम्भव छैन। निकासी प्रवर्धन गर्दै व्यापार ठाउँलाई वाञ्छित सुरक्षित राख्ने सरकार निजी क्षेत्रसँग सहकारी गरी अगाडि बढाउने प्रयास छ। यस किसिमको प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्धनमा सहयोग पुर्याउने कुरामा कुनै शंका छैन।
प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थ र सिपमा आधारित उद्योगको संरक्षण गरी निकासी प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री देउवाले एक्सपोमा आउने व्यक्तिहरूलाई पर्यटन क्षेत्रमा आकर्षित गराउन सके पर्यटन प्रवर्धनमा सहयोग पुग्ने भन्नुहुँदै पर्यटकीय सम्पदाको प्रचार प्रसार हुने सामग्री पनि एक्सपोमा समेट्नुपर्ने धारणा राख्नुभयो।
यस्ता एक्सपोमा आउने व्यक्तिलाई नजिकको पर्यटकीय क्षेत्रमा पुर्याउन सकियो भने आमदानीमा बढोत्तरी हुन होला, साथै मुलुकका पर्यटकीय सम्पादनको प्रसार प्रसार भई पर्यटन प्रबन्ध हुन सक्ने हुन्छ। साथै यस्ता एक्सपोमा नेपालको पर्यटन सम्पदा बारे प्रचार प्रसार गर्ने कार्यक्रम पनि समेट्न सक्दो तथा यो झन् अझ पनि लाभदायक हुनेछ भन्ने विश्वास लागेको छ। यस्ता व्यापार मेला र प्रदर्शनीमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक विविधताबाट उत्पादित स्वदेशी वस्तुहरूलाई प्राथमिकता साथ समावेश गरी यस्ता वस्तुहरूको प्रचार प्रसार
एक्सपो असार 6 गतेसम्म चल्नेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपाली संघ एनआरएनएले लामो समयदेखि उठाउँदै आएको नागरिकता सम्बन्धी विषय शीघ्र सम्बोधन गरिने बताउनु भएको छ। संघले हिजो काठमाण्डुमा गरेको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार विषय गोष्ठीको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नागरिकताको विषय सबै सरकारवालासँग छलफल गरेर टुंगो लगाइने बताउनुभयो। प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीले उठाएका उचित मागप्रति सरकार संवेदनशील रहेको र उनीहरूको नेपाल आवागमन सहज गर्नेदेखि लगानी सम्पत्तिको संरक्षण गर्ने काममा सरकारले आवश्यक सहयोग गर्ने पनि बताउनुभयो। प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुहरूको उपभोगलाई प्रोत्साहन गर्न सके निर्यात प्रवर्धन हुने र नेपाली उद्योग धन्दाको सदुपयोग हुने भन्नुहुँदै विदेश स्थित नेपाली दूतावास र कूटनीतिक नियोगसँग समन्वय र सहकार्य गरेर विदेशी पूँजी नेपाल भित्र्याउने कार्यमा पनि सक्रिय हुन आह्वान गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारले स्टेट पार्टनरशिप प्रोग्राम एसपीपी सम्झौता नगर्ने स्पष्ट पार्नु भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकार नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिने र त्यस्तो खालको कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारा पूरा गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ। नेकपा एमाले केन्द्रीय स्कूल विभागले हिजो काठमाण्डुमा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले जनताको सेवकका रूपमा प्रस्तुत हुन सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभयो। चुनाव जितिसकेपछि सबै प्रतिनिधिहरूलाई साझा रूपमा प्रस्तुत भएर विकास र जनताको समस्या समाधानमा भूमिका निभाउन अध्यक्ष ओलीले निर्देशन दिनुभयो। गत वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षण आजसम्म चल्नेछ। सरकारले निजी तथा आवास पुनर्निर्माण तथा प्रबलीकरणको कामलाई असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको छ। जेठ 31 गते बसेको मन्त्री परिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने करिब 36,62,00,000 रूपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले नेपाल सरकार र बेलायत सरकार बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने, नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति सुदर्शन प्रसाद नेपालको अध्यक्षतामा 3 महिनाका लागि गठन गर्ने लगायतका निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो।
नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरू मध्येबाट प्रा सुदर्शन प्रसाद नेपालको अध्यक्षतामा 3 महिनाको लागि एक तदर्थ समिति गठन गर्ने, नेपाल सरकार र बेलायत सरकारको बीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने, मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाललाई रातमाटे सब स्टेशन निर्माणका लागि नुवाकोट जिल्लाको बेलकोटगढ़ी नगरपालिकामा जग्गा उपलब्ध गराउने, दक्षिण कोरियाको सियोलमा मिति 2079 देखि 12 गतेसम्म आयोजना हुने द ओल्ड टुरिज्म इण्डस्ट्री कन्फरेन्स 2022 र द 37th सियोल इन्टरनेशनल टुरिज्म फेयरमा सहभागी हुन माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आलेलाई स्वीकृति दिने।
सरकारले सार्वजनिक पुनरावलोकन खरिद पुनरावलोकन समितिको अध्यक्षमा नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणीबाट अवकाश प्राप्त मोहन कृष्ण सापकोटालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ। यसै गरी सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर गेवाली र तारा गाउँ विकास समितिको अध्यक्षमा सुरेश राज जोशी र समितिको सदस्य सचिवमा महेन्द्र कुमार थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2078, उपचार खर्च राहत तथा आर्थिक सहायता सम्बन्धी मापदण्ड 2078 र सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री तथा मिनहा सम्बन्धी कार्यविधि 2078 स्वीकृत गर्नुका साथै विभिन्न मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली टोलीलाई स्वीकृति दिने निर्णय समेत गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताउनु भएको छ। सिन्धुलीको दुधौली नगरपालिका 3 झुगामा हिजो वृक्षरोपणपछि आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले चुरे संरक्षणले स्थानीय समुदायमा जीविकोपार्जनको अवसर सिर्जना गर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले जंगली वन्यजन्तुको वासस्थान, जड़ीबुटी तथा वनस्पतिको खानी र तराई मध्य क्षेत्रमा सिंचाईका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत चुरे भएको बताउनुभयो। उहाँले तराई मधेसका जनतालाई प्राकृतिक विपदबाट बचाउन पनि चुरेको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति भण्डारीले चुरे क्षेत्रमा रहेका स्थानीय तहमा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुंगा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको संकलन र उत्खनन गर्न आह्वान पनि गर्नुभयो। वृक्षरोपण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, सांसद गणेश पहाड़ी, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो। नेपाल प्रहरीले लागू औषधसहित 7 विदेशीलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोले हिजो पत्रकार सम्मेलन गरी 51 किलोग्राम लागू औषध हेरोइन सहित 7 विदेशी नागरिकलाई सार्वजनिक गरेको हो। ब्यूरोका प्रमुख तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले पहिलो पटक ठूलो मात्रामा लागू औषध हेरोइन सहित 7 जना दक्षिण अफ्रिकन महिलालाई ठमेलका विभिन्न होटलबाट पक्राउ गरिएको जानकारी दिनुभयो। यसअघि प्रहरीले 2079 वैशाख 3 गते 7 किलोग्राम लागू औषध पक्राउ गरेको थियो। पक्राउ पर्नेमा 29 देखि 46 वर्ष उमेर समूहका अफ्रिकी मूलका महिला रहेको प्रहरीले जनाएको छ। पक्राउ गरिएका मध्ये 1 जना कतार एयरलाइन्सबाट दुहा हुँदै काठमाण्डु आएका र अन्य 6 जना भने दुवै एयरलाइन्सबाट दुवै हुँदै काठमाण्डु आएका हुन्। उनीहरूले लागू औषध हेरोइन भारत लैजानका लागि नेपाल ल्याएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो। नेपालमा यस्तो प्रकारको हेरोइनको प्रयोगकर्ता खासै नभएको र प्रहरी अनुसन्धानले भारतका लागि हेरोइन लैजानका लागि उनीहरूले काठमाडौँ ल्याएको हुन सक्ने आशंका गरेको छ। हेरोइनका तस्कर गर्ने समूहलाई नेपालमा नै बेच्ने उनीहरूको योजना रहेको पनि प्रहरीले जनाएको छ। हेरोइनको नेपाली मूल्य 1.2 करोड़ रहेको छ। सातजना मध्ये 46 वर्षीय महिला 3 पटक नेपाल आएको पनि प्रहरीले जनाएको छ। सातैजनालाई छुट्टा छुट्टै होटलबाट पक्राउ गरिएको थियो। ती महिलाहरूसँग नेपाली पैसा र सिम प्रयोग गरेको समेत पाइएको अनुसन्धानमा देखिएको छ। ती महिलालाई अहिले लागू औषध नियन्त्रण ऐन 2033 अनुसार काठमाडौँ जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। नेपालमा एकजनालाई मंकी पक्सको आशंका गरिएको छ। दुबईबाट नेपाल आएका 26 वर्षीय पुरूषलाई मंकी पक्सको आशंका गरिएको हो। अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका निर्देशक डाक्टर मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको जानकारी दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मंकी पक्सको आशंकामा टेकु अस्पताल पठाएको थियो। अस्पतालका निर्देशक डाक्टर मनिषा रावलका अनुसार ती बिरामीलाई मंकी पक्सको जस्तो लक्षण, उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या रहेको छ। बाँके जिल्लामा लुम्बिनी प्रदेशकै सबैभन्दा बढ़ी मातृ मृत्युदर रहेको तथ्याङ्क छ। सरकारवाला निकायले मातृ मृत्युदर घटाउन स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि मृत्युदरमा कमी आउन सकेको छैन। नेपालगंजबाट नवीन गिरीको रिपोर्ट।
चालू आर्थिक वर्षको हालसम्म मात्रै लुम्बिनी प्रदेशका 12 जिल्ला मध्ये बाँकेमा सबैभन्दा धेरै आमाको मृत्यु भएको छ। त्यसमा पनि सुत्केरीपछि मृत्यु हुनेको संख्या 72% छ। सबैभन्दा धेरै मृत्यु हुनेमा 19 देखि 35 वर्ष उमेर समूहका आमा छन्। चालू आर्थिक वर्षको हालसम्म बाँकेमा 20 जना आमाले ज्यान गुमाइसकेका छन्। अघिल्ला 2 आर्थिक वर्षमा 35 जना आमाले ज्यान गुमाएको तथ्याङ्क छ। स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठ:
विगत हेरेर मातृ मृत्यु दर चाहिँ बढेको अवस्था छ लुम्बिनी प्रदेशमा। हाम्रो बाँकी जिल्ला चाहिँ एकदम नराम्रो भन्न पर्छ। मातृ मृत्यु दर चाहिँ पर इयर चाहिँ हाम्रो बढी भइरहेको अवस्थामा देखिन्छ।
सबैभन्दा धेरै ज्यान गुमाउनेमा नेपालगंज उपमहानगरपालिकाका महिला छन्। फेरी अस्पताल, नेपालगंज मेडिकल कलेज लगायतका थुप्रै सुविधा सम्पन्न अस्पतालहरू भएको नेपालगंज उपमहानगर नगरपालिकामै आमाहरू असुरक्षित छन्। सुत्केरीपछि हुने मृत्यु 72% रहँदा गर्भवतीमै मृत्यु हुने दर 28% छ। यो हिसाबले हेर्दा बच्चा जन्मिनुभन्दा बच्चा जन्मिसकेपछि धेरै आमाको मृत्यु भएको देखिएको छ। मातृ मृत्यु घटाउन सबैको भूमिका महत्वपूर्ण रहेको सरकारवालाहरू बताउँछन्। गर्भावस्थामा नियमित स्वास्थ्य चेक जाँच, अस्पतालमै सुत्केरी हुने लगायतका सवालमा सम्बन्धित परिवार पनि संवेदनशील भन्नुपर्ने चिकित्सकहरूको भनाइ छ। भेरी अस्पतालकी वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर कल्पना थापा:
देखि लिएर सबै घरदेखि नै हामीले अपडेट गर्दै जानुपर्छ। लास्ट आवर प्रेग्नेन्सी भइसकेपछि मात्रै सबै थोक गरौँ भन्ने चाहिँ होइन। केही कमी कमजोरी छ, हेल्थ प्रब्लम छ भने त्यो चाहिँ सुरुमै निर्मूल पारेर नै प्रेग्नेन्सी गरौँ भन्ने चाहिँ हुनु पर्यो।
बढ्दो मातृ मृत्युदर रोक्न सबै सरकारवाला बीच समन्वय जरुरी छ। गर्भवती र परिवार पनि संवेदनशील बन्न आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढ़ाउने घोषणा गरेको छ। विगत 30 वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढ़ाउने घोषणा बैंकले गरेको हो। फेडरल रिजर्भ बैंकले आगामी 3 वटा त्रैमासिकमा 1.5 देखि 1.75% ब्याजदर बढ़ाउने घोषणा गरेको हो। सन् 1994 पछि यति उच्च दरमा ब्याजदर बढ़ाइएको यो पहिलो पटक हो। युरोपेली राष्ट्र फ्रान्स, जर्मनी, इटाली र रोमानियाका राष्ट्र प्रमुखले युद्धग्रस्त राष्ट्र युक्रेनको भ्रमण गर्नुभएको छ। फ्रान्सले राष्ट्रपति इमान्युएल म्याक्रो, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ध्राघी र रोमानियाका राष्ट्रपति क्लाउस योहानिस युक्रेन पुग्नु भएको हो। उहाँहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेटवार्ता गर्नुभएको छ।
आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहिबारदेखि काठमाण्डुको भ्रिकुटी मण्डपमा नेपाल चेम्बर एक्सपो 2022 शुरू भएको छ। कोविड-19 संक्रमण जोखिमका कारण अघिल्ला वर्षहरूमा नेपाल चेम्बर एक्सपो हुन सकेको थिएन। नेपाल चेम्बर एक्सपो 2022 व्यापारिक अन्तर्क्रिया आयात निर्यातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड़ दिएको चेम्बरले जनाएको छ। चेम्बर एक्सपोमा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट निहाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने विश्वास लिइएको छ। मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जड़ीबुटी जन्य वस्तुहरू, इलेक्ट्रोनिक सामानहरू, गार्मेन्ट्स एवं टेक्सटाइल, छालाजन्य वस्तुहरू, कस्मेटिक, खाद्य तथा दुग्धजन्य सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरी 150 बढ़ी स्टलहरू रहेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिएर ग्लोबल आईएमई बीओके बैंकका रूपमा संचालनमा आउने भएको छ। दुवै बैंकहरूबीच बिहीबार बराबरी हैसियतमा मर्जर सहमति भएको हो। मर्जर सहमति पत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ। यसअघि नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सहमति भइसकेको छ। त्यसअघि हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर भाँडिएपछि इन्भेस्टमेन्ट बैंकले मेगा बैंकलाई 100:90 को अनुपातमा मर्जर सम्झौता गरेको हो। यस्तै नैबिल बैंकले एनबी बैंकलाई आफूमा गाफ्ने प्रक्रिया टुंगिने क्रममा रहेको छ। चालू आर्थिक वर्षभित्रै मर्जरमा गए मात्रै बैंकहरूले राष्ट्र बैंकले घोषणा गरेका विभिन्न सहुलियतहरू पाउने भएपछि अहिले धेरै बैंकहरू मर्जरको लागि तयारीमा जुटेका छन्। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष तथा संचालकहरूलाई बोलाएर आगामी आर्थिक वर्षबाट मर्जरमा जाँदा पाउने सुविधा रोकिने जानकारी दिइसक्नु भएको छ। नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागको अध्ययन प्रतिवेदनले समेत नेपालमा 15 भन्दा बढ़ी वाणिज्य बैंक नचाहिने निष्कर्ष सहितको अध्ययन प्रतिवेदन हालै सार्वजनिक गरिसकेको छ।
आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। बिहिबार बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले 39 रनले हराएको हो। टेक्सास स्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको 246 रनको लक्ष्य पक्षाएको नेपालले 47 ओभरमा 4 बलमा अल आउट हुँदै 206 रनमा सीमित रहन पुग्यो। नेपालका लागि आसिफ शेखले 63 रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन भने सकेनन्। यस्तै सोमपाल कालीले कामीले 47 रन जोड्दा देव खनालले 34 रन बनाए। आसिफ शेख 18, रोहित पौडेल 16 र कुशल भुर्तेल 10 रनमा आउट भए। दिपेन्द्र सिंह एरीले 7, आदिल अन्सारीले 4, करण केसीले 1 र कप्तान सन्दीप लामिछाने 0 रनमा आउट भए। अमेरिकाका अली खान र सौरभ नेत्रा भर्करले 3-3 विकेट लिए। त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 7 विकेट गुमाएर 245 रन जोडेको थियो। अमेरिकाका लागि अर्धशतकीय इनिङ खेलेका गजान्त सिंहले 58 रनको योगदान गरे। यस्तै सुशान्त मेदानीले 54 रनको अर्धशतकीय इनिङ खेले। ओरान जोन्सले 43 रन जोड्दा सौडिजा मुकामले 36 रन बनाए। निसर्ग पटेल 18 रनमा अभिजित रहँदा क्यामरूनका स्टेभन्सले 16 रनमा अभिजित रहे। नेपालका करण केसी 3 विकेट लिए, सन्दीप लामिछाने 2 तथा सोमपाल कामी र दिपेन्द्र सिंह एरीले 1-1 विकेट लिए। यसै जीतसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ।
गिरिशा उपाध्याय अब मौसम। आज प्रदेश एक, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा आगामी आर्थिक वर्ष कोविड नियोजन विधेयक बहुमतले पारित। बजेट निर्माणका क्रममा कोही पनि अनधिकृत व्यक्ति संलग्न नभएको अर्थमन्त्री जनार्दन शर्माको भनाई। नेपाल सरकार अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीको पक्षमा नरहेको गृहमन्त्री बालकृष्ण खाँडद्वारा सदन समक्ष जानकारी. आर्थिक क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई. 1.2 अर्ब रूपियाँ मूल्य बराबरको लागु औषध हेरोइन सहित अफ्रिकी मूलका 7 जना महिला काठमाडौँबाट पक्राउ र विगत 30 वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढ़ाउने अमेरिकी केन्द्रीय ब्याङ्कको घोषणा. नेपालबाट बिहान 7 बजेको समाचार सकियो. 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ. हवस् त, नमस्ते.